आदिवासी जनजातिको संस्कृति र प्रकृति बीचको साइनो र सम्झनाहरूको पुनर्ताजगी रेडियो कार्यक्रम साइनो नमस्कार रेडियो कार्यक्रम साइनोमा तपाईँलाई हार्दिक स्वागत छ म प्रस्तुत अर्जु विष्ट सल्यानी आदिवासी जनजातिको संस्कृति र प्रकृति बीचको साइनो र सम्झनाहरूको पुनर्ताजगीका लागि असार एक गतेदेखि सुरु गरिएको यो सचेतनामूलक कार्यक्रम जारी छ कार्यक्रम साइनो हरेक शनिबार बिहान 8 बजेदेखि 8:30 बजेसम्म रेडियो अन्नपूर्ण 93.4 MHz पोखरा र रेडियो मर्स्याङदी 95 MHz लमजुङबाट एकसाथ प्रसारण भइरहेको छ हाम्रा उद्देश्यहरू जलवायु परिवर्तन र जैविक विविधता सम्बन्धी कार्यका लागि प्रभावकारी रूपमा आदिवासी जनजाति संलग्नताबारे अभिवृद्धि गर्ने जलवायु कार्य जैविक विविधता र प्राकृतिक स्रोत व्यवस्थापनमा आदिवासी जनजातिको ज्ञान प्रणाली जीवन पद्धति अधिकार र योगदानको पहिचान सम्मान र संरक्षणका लागि वकालत गर्ने जलवायु कार्य जैविक विविधता र आदिवासी जनजातिको बारेमा सूचना दस्तावेजीकरण र वितरण गर्ने आदिवासी सम्पदा अर्थतन्त्र र उनीहरूको सम्बन्धलाई प्रकृतिसँग पुनर्ताजगी गर्ने रहेका छन्
आदिवासी जनजातिहरू हजारौं वर्षदेखि भूमि र प्रकृतिसँग नजिक भएर जीवन बिताइरहेका छन् रुख बिरुवाले दिने दाना र फल तथा जङ्गलका जीव जन्तुहरू आदिवासीका लागि खानेकुरा औषधि र जीविकाका आधारहरू हुन् आदिवासी जनजातिहरू प्रकृतिलाई उपभोग्य वस्तु मात्र नभएर पवित्र पनि मान्ने गर्दछन्
त्यसैले ती प्राकृतिक स्रोत र साधनहरू भावी पुस्ताका लागि पनि रहोस् भन्ने आदिवासी जनजातिहरू चाहन्छन् प्रकृतिसँग रहेको आदिवासी जनजातिको घनिष्ठ सम्बन्ध र निर्भरताकै कारण जलवायु परिवर्तनले अरूलाई भन्दा उनीहरूलाई धेरै असर पारिरहेको छ
नेपाल आदिवासी जनजाति महासङ्घ
गण्डकी प्रदेश आदिवासी जनजातिहरूको थाथलो भएको प्रदेश हो उनीहरू सदैवदेखि जल जमिन र जंगलमा आश्रित हुँदै आइरहेका छन् विशेष गरी साइनो यस क्षेत्रका जिल्लाहरू लमजुङ मनाङ मुस्ताङ र कास्की र केही गाउँहरू लक्षित छन् संस्कृति प्रकृति र मानवबीचको साइनो गहिरो छ यी एक अर्काका परिपूरक हुन् जसको सम्वर्धन संरक्षण र उपभोग गर्ने दायित्व सोही ठाउँमा बस्नेहरूको नै हो सरकारले यसमा सहजीकरण गरिदिनुपर्छ प्राकृतिक स्रोत साधनसँग पुर्खौँदेखि गहिरो लगाव र नाता जोडिएकोले आदिवासी प्रकृति प्रेमी हुन्छन् र प्रकृतिका रक्षक पूजक पनि हुन् त्यसैले उनीहरू बस्दै आएको भूभाग त्यहाँको रहनसहन बस्न पाउने रमाउन पाउने जीविकोपार्जन गर्न पाउने अधिकार पनि उनीहरूको नै हुन्छ अहिले विश्व नै जलवायु परिवर्तनको चपेटामा परिरहेको छ यसको न्यूनीकरणका लागि प्रयासहरू पनि भइरहेका छन् बढ्दो औद्योगिकरण विकास निर्माणले हरित ग्यास उत्सर्जन हुँदा पृथ्वी तातिरहेको छ यसको प्रत्यक्ष असर नेपालमा पनि परेको छ उहिले सेतामै हुने हाम्रा हिमालहरू काला देखिन थालेका छन् हाम्रा नदीनालाहरू हिमालमा आश्रित छन् हिमालमा हिउँ नै नभए भविष्यमा सङ्कट निम्तिन सक्छ त्यसैले यसका लागि प्रकृति हरियाली जोगाउन बनाउन आवश्यक छ यसैको सचेतीकरणको लागि नेपाल आदिवासी जनजाति महासङ्घले जलवायु परिवर्तन साझेदारी कार्यक्रम ल्याएको हो साइनो जसमा आइसिआईको आर्थिक सहयोग रहेको छ भने नेफिन वाइएईको सहकार्य रहेको छ कार्यक्रममा आज हामी सेती नदी संरक्षण अभियानका अभियन्ता हेमराज पौडेलसँग कुराकानी गर्दैछौ प्राकृतिक स्रोत साधनको दोहनले प्रकृति संस्कृति जैविक विविधता तथा स्थानमा बसिरहेका मानव आदिवासीलाई कस्तो असर पुर्याउँछ र यसका लागि के गर्नुपर्छ सुझाउने प्रयास गर्दैछौ साथै कार्यक्रममा मुस्ताङ र कास्कीका केही युवा युवतीको जलवायु परिवर्तनले पुर्याएको असरबारे उनीहरूको आवाज र जलवायु न्यूनीकरणका लागि तयार गरिएका महत्त्वपूर्ण सन्देशहरू प्रस्तुत गर्छौं अब हामी साइनोको लागि मुस्ताङ र कास्कीका केही युवा युवतीको जलवायु परिवर्तनबारे व्यक्त गरिएका विचार सुन्छौँ प्रस्तुत छ उहाँहरूको आवाज जस्ताको तस्तै
मेरो नाम कालदिन चाङमो गुरुङ मुस्ताङबाट घरभजन गाउँपालिका वार्ड नम्बर 5 डुम्बा पहिला भन्दा चाहिँ अहिले असर पुर्याइरहेको छ सधैँ हिउँदे महिनामा हिउँ पर्ने बर्खामा पानी खासै पर्दैन नि मुस्ताङ जिल्लामा अहिले चाहिँ त्यहाँ पनि पानी यता अरू ठाउँ जस्तो नै पर्न थालिसक्यो अहिले हिमालको हिउँहरू पक्रेर चाहिँ खोलाहरू बढेर बाढी पहिरोको समस्याहरू चाहिँ बढिरहेको अवस्था छ अहिले मुस्ताङ जिल्लामा चाहिँ धेरै नै अब क्षति पुर्याउँदै गइरहेको छ जस्तो चाहिँ मैले हिउँदे सिजनमा हिउँ नपरेर बाली नानीहरूलाई चाहिँ असर गरेको छ। स्याउहरू नहुने, स्याउहरूमा किराहरू बढी लाग्ने, पानी पर्ने सिजनमा पानी बढी परेर घरहरू जुन त्यहाँतिर त माटोको घरहरू हुन्छ नि, छतहरू चुहिने, गोठहरू भत्किने समस्याहरू चाहिँ देखा परेको छ। यसपालि 2 वर्ष जति भयो हिउँ नपरेको। पानी पर्ने सिजनमा चाहिँ कहिले एकदमै बढी पानी परिदिने, 4-5 दिन लगातारै पानी परिदिने, कहिले चाहिँ पानी नै नपरिदिने।
मेरो नाम चाहिँ मनिष सुनार, म माछापुच्छी गाउँपालिका वडा नम्बर 1 जलवायु परिवर्तन गर्दाखेरि चाहिँ हाम्रो ठाउँहरूमा, हाम्रो गाउँहरूमा पनि निकै नराम्रो नकारात्मक कुराहरू भइरहेको छ कि। हुन्छ नि त अब पानी पर्ने समय पनि पानी नपर्ने, अब घाम नलाग्ने, असारमा चाहिँ रोप्नु पर्ने खेत योपालि रोप्नु पाइएन कि। ओडाले होस् या पनि पालिकाले किन्न, सिङ्गोपालिकाले किन्नुहोस्, यसको लागि चाहिँ त्यस्तो ठोस कदम चालेको चाहिँ मलाई लागेन सर है। किनकि पहिला चाहिँ जनचेतना गर्नुपर्ने कि, अब सा यो जलवायु परिवर्तन भएर चाहिँ यस्तो भयो, उस्तो भयो, यो भयो, त्यो भयो, तर किन भयो त नि, के कारणले भयो त नि यस्तो, कारणको खोजी भएको छैन। एउटा त मुख्य जनचेतना फैलाउनु पर्यो पहिला त स्थानीय तहले, यसको शिक्षा चलाउनु पर्यो, पछि गएर यसले ठुलो हानि गर्न सक्छ। जुनले चाहिँ हामीले चाहिँ जस्तो दियो उता उसले पनि वातावरणले पनि त्यस्तै दिन्छ कि, शिक्षा पाएको छैन, यसको लागि चाहिँ शिक्षा दिनुपर्छ।
मेरो नाम आदित्य रसाली, मुस्ताङदेखि रबसङ गाउँपालिका वडा नम्बर 1। मुस्ताङलाई पर्यटकीय हिसाबमा र हरेक धार्मिक हिसाबमा त्यहाँ धार्मिक कुरा र पर्यटकीय कुरा अनि त्यहाँ रहेका इतिहासको बारेमा, कल्चरकै बारेमा पनि जान्नको लागि मान्छेहरू जाने हुन्, अनि धेरै पर्यटकहरू मुस्ताङकै लागि भनेर गण्डकी प्रदेशमा पनि अझ बढी चाहिँ मुस्ताङमा जाने पर्यटकहरूको लड्को धेरै हुन्छ। मुस्ताङ भनेको आफैमा मरुभूमि भनेको भनेर चिनिने जिल्ला हो। जलवायुकै हिसाबले हेर्ने भने त जसरी अहिले कागबेनीको बाढी र पहिरोको कुराहरू आउँछ, कागबेनीमा जसरी जुन तीर्थ उसलाई नै एउटा बाढी त्यसरी गयो, हरेक वर्ष कागबेनीमा मात्र होइन, यो मार्फाको राजखोलामा होस् वा छैरोमा आउने ती ठुल्ठुला खोलाहरूको कुरा हुन्, यसरी चाहिँ जुन हिसाबले यो अतिवृष्टिको कुराहरू छ, पहिला पानी नै नपर्ने ठाउँ भनेर चिनिने ठाउँमा अहिले 7 दिन 7 रातसम्म पानी पर्छ, यो भनेको त हाम्रो लागि एकदम चुनौतीको कुरा हो। स्याउमा आजभोलि हेर्नुहोस्, पहिला जसरी फल्ने थियो त्यो हिसाबले फल्दै फल्दैन, सेतामै हिमालहरू देखिन्थ्यो, सेतामै भिरहरू देखिन्थ्यो, हामीहरू आफैले नै हिउँ खेलेका हौँ, तर अहिले ती हिउँहरू देख्न पनि पाइन्थ्यो। भनेको वातावरणको हिसाबमा त जलवायु परिवर्तन एकदम व्यापक रूपमा देखिएको छ, जसले गर्दाखेरि जनजीवनमा मात्र होइन हरेक वातावरणीय पक्षमा पनि त्यसले असर पारेकै छ, नकारात्मक असर पारेको छ। यसमा प्रधानमन्त्री उहाँहरू आफै आएर पनि कुराहरू गर्नुभयो, त्यसलाई रोकथाम गर्नको लागि हामी दुबईमा एउटा कुन सम्मेलन भइरहेको थियो, त्यसमा पनि उहाँहरूले प्रश्न उठाउँछु भन्नुभयो। मुस्ताङसम्म जाने मान्छेहरूलाई यति असहजता छ, आउँदाखेरि पनि कसरी आउने, पहिरोमा पो परिने हो कि भन्ने डर छ। त्यहीँकै स्थानीय तहहरूमै बसेका युवाहरूलाई अगाडि के का कारणले गर्दाखेरि हो नि त पुग्नुपर्छ, युवाहरू आफै पनि आएर त्यसको बारेमा बस गर्न जरुरी छ, र स्थानीय तहले पनि युवाहरूलाई चाहिँ समावेश गर्नुपर्छ। त्यहाँको जुन त्यो माटोको बनोट छ त्यो पानी खेप्ने खाले माटो होइन भनेर पनि व्याख्या गरेको छ। फेरि हरियो वन नेपालको धन भन्ने जुन हरित उस बढाउँदै गए जानु भइरहेको छ, अब यसमा पनि के त फेरि रुखहरू रोप्दै जाँदाकै कारणले गर्दा पनि त यो पानी धेरै आउनु पो थालेको हो कि। आजभोलि तपाईँ मुस्ताङ जानुभयो भने तपाईँले पहिला मुस्ताङ भनेको माटाका घर हुन्छ नि, माटाका छत छतैभरि दाउराई दाउरा भनिन्थ्यो, आजभोलि तपाईँ जानुहोस् त्यहाँ माटाको होइन ढलाइ ढलान मात्र देख्नुहुन्छ, र अनि माटा राखेकाहरूले पनि टिन राखेको देख्न सक्नुहुन्छ। भनेको त यसमा त जनजीवन उनीहरूले प्रयोग गर्दै आइरहेको शैली नै परिवर्तन हुँदैछ नि। अब त हामीहरू त त्यहाँबाट पोखराको जस्तै गरेर ढलान बनाउनु पर्ने, टिन बनाउनु पर्ने, यो त हाम्रो बाध्यता हो नि। हामीले पनि आफ्नो संस्कृति जोगाउनु पर्ने थियो, हामीले आफ्नै ट्रेडिसनमा रमाउनु पर्ने थियो, यो कुराहरूबाट त धेरै नै पीडा पाइरहेको छ। हामीहरू भनेको हिमालमा बसेको छौँ, हिमालमा भइसकेपछि अरूले गरेका फोहोरको कुराहरू पनि हामी माथि आएर थुप्रिन्छन्, अनि ती कुराले गर्दा हामी अझ थप पीडामा पर्छौँ भनेर त सबैले स्कुलिङ गरिएको छ। सिङ्गो राष्ट्रले नै यसमा चाहिँ ध्यान आकर्षण गर्नुपर्छ, मुस्ताङ जिल्लालाई जोगाउने काम भनेको अब सिङ्गो यो देशको कुरा, हामीहरू मारपरेका हामी मुस्ताङ मात्र होइन हिमाली जिल्ला जति जम्मैले यो कुराहरू भोगिरहेका छौँ।
नमस्कार, मेरो नाम चाहिँ पार्वती सङ्ग्रल। अहिले चाहिँ इन्डस्ट्रिजहरूले चाहिँ आफ्नो मापदण्ड विपरीत प्रोफिटको लागि मात्रै सोसियल रेस्पोन्सिबिलिटी फुलफिल नगरिकन प्रोडक्टहरू प्रड्युस गरिरहनु भएको छ। त्यो पोल्युसन कन्ट्रोलको लागि अब त्यसलाई रिसाइकल रियुज गरेर हुन्छ, रिड्युस गरेर हुन्छ, त्यो पोल्युसनलाई चाहिँ कन्ट्रोल गर्न सकियो भने चाहिँ अहिले जुन अब कृषकले दुःख गरेर जति पनि खेतीपाती उब्जनी गर्नु भएको छ, तर पनि यो मौसमले कहिले पानी धेरै पर्दिने, पानी कम पर्दिने, त्यस्तो समस्या भएर पनि देशमा चाहिँ घाटा नै भइरहेको छ कि, ग्लोबल वार्मिङको कन्टेक्स्टले नै हो जस्तो लाग्छ।
हजुर नमस्कार, इन्द्रावती पाण्डे। पोल्युसन बढिरहेको छ अहिले, यो कृषकहरू एकदमै हुनुहुन्छ कृषि गर्ने, जस्तै काँक्रा खेती, टमाटर खेतीदेखि लिएर हरेक कुराहरू खेती गर्दै आउने क्रम बढिरहेको देखिरहेको छु। त्यो बेलामा के भइरहेको छ पनि बढी विषादी पर्यो कि, हाम्रो दैनिकी जीवनमा हानि पुर्याइरहेको छ। त्यो बेलामा चाहिँ हामीले कसरी प्रदूषणलाई चाहिँ रोक्न सक्छौँ भन्ने कुराहरू चाहिँ जतासुकै फोहोर लगेर फालिदिने, खाडल बनाइदिने, कि चाहिँ खोलामा लगेर फालिदिने, यस्तो क्रियाकलापहरू अलिकति बढी नै कि गाउँपालिकामा चाहिँ यसको कुराको लागि आवाज पनि उठाइरहेका छौँ। खोला नालाहरू छन् होइन, त्यो खोला नालाको छेउछाउमा चाहिँ अब जताभावी रुखहरू ढालिदिने, तस्करीहरू जस्तै ढुङ्गाहरू चोरी हुने जस्ता कुराहरूमा चाहिँ एकदमै बिगबिगी बढिरहेको हुँदाखेरि त्यहाँनिर पनि कारवाहीको चाहिँ अगाडि बढिरहेको छ हाम्रो ठाउँमा चाहिँ। जस्तै जलवायु परिवर्तनको अहिले त जस्तै बेमौसमी तरकारी थोपा सिँचाइको हानिकार औषधिहरू युज भइरहेको देख्न सकिन्छ, त्यसलाई चाहिँ अब हामीले कसरी रोक्ने त? छुट्टै किसिमको गाउँपालिकाले चाहिँ कार्यक्रम ल्याइदियोस्।
कसरी आदिवासी जनजातिका संस्कार संस्कृतिले प्रकृति बचाउँछ त? यो प्रसंग सुनौ हाम्रो साथी शोभाबाट।
कसरी आदिवासी जनजातिका संस्कार संस्कृतिले प्रकृति बचाउँछ भन्ने केही उदाहरण यस प्रकार छन्। आदिवासी जनजातिका गहिरो ज्ञान तथा परम्परा। आदिवासी जनजाति र वातावरण बीच अनुयाश्रित सम्बन्ध छ। साथै पुस्तौंदेखि रहिआएको प्रकृतिसँगको सद्भावले परम्परागत पारिस्थितिक ज्ञान कायम राख्न सुनिश्चित गर्दै आएको छन्। दिगो शिकार गर्ने अभ्यास, माछा पार्ने पद्धति तथा दिगो प्रकृति स्रोत संरक्षण प्रबन्धन र उपयोग गर्ने परम्परागत अभ्यासहरू पर्दछन्। यी अभ्यासहरू दुवै वातावरण र मानव समुदाय हितका लागि प्रभावकारी प्रमाणित भएका छन्। आदिवासी जनजाति परम्परागत ज्ञान र शिव विज्ञान हो र थियो भन्ने प्रमाणित भइसकेको छ। जैविक विविधताका संरक्षकहरू। विश्वका जैविक विविधता रहेका ठूलो भूभागहरूको संरक्षण आदिवासी जनजाति समुदायले गरेको पाइन्छ। अथवा जहाँ आदिवासी जनजाति समुदाय रहेका छन् त्यहाँ जैविक विविधता हालसम्म पनि कायमै रहेको छ। अन्य भूभागमा भन्दा आदिवासी जनजाति समुदाय रहेको भूभागमा उल्लेखनीय रूपमा वन विनाशको दर कम रहेको पाइएको अध्ययनले देखाएको छ। आदिवासी जनजातिको परम्परागत भूमि व्यवस्थापन अभ्यास र प्रणालीले सन्तुलित पारिस्थितिक प्रणाली प्रवर्तन गरेको पाइएको छ। आध्यात्मिक सम्बन्ध। धेरैजसो आदिवासी जनजातिका मूल्य र मान्यताहरू प्रकृतिप्रति श्रद्धा भरिएका हुन्छन्। आदिवासी जनजाति समुदाय आफूलाई प्राकृतिक संसारसँग छुट्याउनै नसकिने गरी गाँसिएका मान्दछन्। यो आध्यात्मिक सम्बन्धले गर्दा आदिवासी जनजाति समुदायहरू भावी पिँढीका लागि वातावरणको सन्तुलित संरक्षण गर्ने हामी नै हो भनेर भन्दछन्। भविष्यको लागि ज्ञान। परम्परागत पारिस्थितिक ज्ञानले आधुनिक संरक्षण प्रयासहरूमा बहुमूल्य अन्तर्दृष्टि प्रदान गर्दछ। प्राकृतिक स्रोतहरूलाई उपयोग गर्ने आदिवासी जनजाति ज्ञान र सिप एक ठोस विज्ञानको रूपमा हेर्न सकिन्छ। उनीहरूको प्रत्येक संस्कार संस्कृति प्रकृतिसँग आबद्ध छ। परम्परागत नियन्त्रित डडेलो अभ्यासले भीषण वन डडेलो हुनबाट रोक्दछ। आदिवासी कृषि पद्धति र प्रणालीले जैविक विविधता बढाउँछ, दिगो अन्न उत्पादनमा सघाउँदछ। आदिवासी जनजाति संस्कृति पहिचान र स्वीकार गरिएमा उनीहरूको भूमि अधिकार प्राप्तिका लागि चाहिँदो सहयोग गरिएमा सबैले समय परिष्कृत र समय परीक्षित ज्ञानबाट धेरै सिक्न सक्नेछन् र यो पृथ्वीको दिगो भविष्य सिर्जना गर्न सकिन्छ। आध्यात्मिक सम्बन्ध। धेरैजसो आदिवासी जनजातिका मूल्य र मान्यताहरू प्रकृतिप्रति श्रद्धा भरिएका हुन्छन्। आदिवासी जनजाति समुदाय आफूलाई प्राकृतिक संसारसँग छुट्याउनै नसकिने गरी गाँसेका मान्दछन्। यो आध्यात्मिक सम्बन्धले गर्दा आदिवासी जनजाति समुदायहरू भावी पिँढीका लागि वातावरणको सन्तुलित संरक्षण गर्ने उत्तरदायी गर्ने हामी नै हौं भनेर भन्दछन्। भविष्यको लागि ज्ञान। परम्परागत पारिस्थितिक ज्ञानले आधुनिक संरक्षण प्रयासहरूमा बहुमूल्य अन्तर्दृष्टि प्रदान गर्दछ। प्राकृतिक स्रोतहरूलाई उपयोग गर्ने आदिवासी जनजाति ज्ञान र सिप एक ठोस विज्ञानको रूपमा हेर्न सकिन्छ। उनीहरूको प्रत्येक संस्कार संस्कृति प्रकृतिसँग आबद्ध छ। परम्परागत नियन्त्रित डडेलो अभ्यासले भीषण वन डडेलो हुनबाट रोक्दछ। आदिवासी कृषि पद्धति र प्रणालीले जैविक विविधता बढाउँछ, दिगो अन्न उत्पादनमा सघाउँदछ। आदिवासी जनजाति संस्कृति पहिचान र स्वीकार गरिएमा उनीहरूको भूमि अधिकार प्राप्तिका लागि चाहिँदो सहयोग गरिएमा सबैले समय परिष्कृत र समय परीक्षित ज्ञानबाट धेरै सिक्न सक्नेछन् र यो पृथ्वीको दिगो भविष्य सिर्जना गर्न सकिन्छ।
यी महत्वपूर्ण कुराहरूपछि अब हामी कार्यक्रममा सेती नदीको दोहन र यसले समुदाय आसपासमा बस्ने आदिवासी जनजाति मानव समुदायलाई पार्ने प्रभाव र संरक्षणका लागि लागिरहनुभएका अभियन्ता हेमराज पौडेलसँगको कुराकानी सुन्छौँ। पौडेल सर नमस्कार, यहाँलाई स्वागत छ।
नमस्कार, धन्यवाद सर। सबभन्दा बढी हरित ग्यास उत्सर्जनको प्रभाव पनि हामीमाथि परेको छ, किनभने हामी सबभन्दा पीडित छौँ। व्यापक मात्रामा चाहिँ कार्बन उत्सर्जन गरिरहेछन्। हामी फेरि हाम्रो फरेस्ट कभरै लगभग 40%भन्दा माथि छ अहिले। साँच्चै भन्यो भने हामी प्लसमा छौँ, हामी बेच्न सक्ने स्थितिमा छौँ भने हामीले पैसा कमाउन सक्ने स्थितिमा छौँ। तर पनि हामी यत्रो संसारलाई कन्ट्रिब्युट गरिरहेछौँ हरियो जङ्गल बनाएर, तर औद्योगिक राष्ट्रहरूले गरेको बदमासीको असर सबैभन्दा बढी हिमाली क्षेत्रमा परिरहेछ। हिमालमा सबभन्दा बढी टेम्परेचर राइज भइरहेछ, ग्लेसियरहरू पग्लिरहेछ। हाम्रो 20-25 वर्ष अगाडि हिमालमा हिउँ कति रहन्थ्यो र हिजो आज सधैँजसो नाङ्गो हुन्छ, केही समय थोरै समय मात्रै हिमालमा हिउँ देखिन्छ, हराइहाल्छ। टेम्परेचरमा राइज भएको कारणले हो, हाम्रो कारणले होइन, हाम्रो गल्तीले होइन, शोषणको भोगाइमा हामी नेपाली जनताहरू परेका छौँ।
अब हाम्रा जम्मै नदीनालाहरू हिमालमा आश्रित छन्, हाम्रो जीवन पनि ती नदीहरूसँग गाँसिएको छ, होइन? हाम्रा जनजातिहरू, हाम्रा आदिवासीहरू, हामी नेपालीहरू त्यसैसँग जोडिएका छौँ। यतिसम्म आइसके तापनि अझै पनि यो साइनोलाई अलिकति बलियो कसरी बनाउन सकिन्छ? जल, जमिन, मानव संस्कृति र मानव बीचको साइनोलाई
नेपालले जुन घाटा बेहोरिरहेछ नि, कार्बन डाइअक्साइड उत्सर्जन भएर भइरहेको छ, त्यसको चाहिँ क्षतिपूर्ति नेपालले पाउनुपर्छ। हामीलाई कार्बन उत्सर्जन गर्ने कन्ट्रीहरूले त्यो पे गर्नुपर्छ हामीलाई। नम्बर एक, हाम्रा मेजर रिभर सिस्टम हिमाल बेस छ। जब हिमाल सुक्दै गएपछि ती नदीहरूको बहाव सुक्दै जान्छ। त्यो नदीको बहाव सुक्नुको अर्थ के हो भने हाम्रो नदीमा पानी कम हुँदै जाने हो। कम हुँदै जाने भनेपछि इरिगेसन सिस्टमहरू पनि सबै भत्ताभङ्ग हुने कुरो भयो,
मानव सभ्यता
है, मानव सभ्यतामा सोझै असर पार्छ। अर्को कुरा, हामीले धमाधम हाइड्रोमा पनि लगानी गरिरहेछौँ, ती हाइड्रो प्रोजेक्टहरूले पनि भोलि पानी नपाउने स्थिति हुन्छ, होइन? त्यस कारणले भोलि त सङ्कट त भयावह छ, होल पपुलेसनमा पर्छ। तर इमिडिएट इफेक्ट भनेको त्यो किनारामा बस्ने अथवा त्यसको चाहिँ वाटर सेड एरियामा बस्ने
वर्षौँदेखि
बसिरहेका आदिवासीहरू जनताहरू जो नजिकै बसेका छन् र नदीमा आश्रित छन्, तिनीहरू सबैभन्दा बढी पीडित हुन्छन्। अब सरकारले अझै पनि त्यो प्लान्टेसनहरू गर्ने, त्यहाँका जनताहरूको जीवनस्तर उठाउनलाई के काम गर्न सकिन्छ, त्यो कन्क्रिट रूपले काम गर्नुपर्छ। किन त्यो क्षतिपूर्ति, यदि क्षतिपूर्ति पाए भने त्यसको भागीदार बढी त्यहाँका प्रभावी जनता हुनुपर्छ।
अब उनीहरूको बसोबास पनि त्यही छ, होइन? उनीहरूको रहन सहन पनि त्यही प्रकृतिसँगै
छ,
मिल्दोजुल्दो छ। चटक्कै एकपटक छोडेर जान त उनीहरूलाई समस्या हुन्छ।
समस्या हुन्छ मात्रै होइन कि हामीले हामी को हौ तिम्रो ठाउँमा तिमी ओर्लेर तिमी मधेस जाऊ भन्न सक्छौ? हामी सक्दैनौ, सरकारले भन्न नि मिल्दैन, सरकारले सक्दैन। सरकारले त त्यही उनीहरूलाई घाँस बाँसको कपासको व्यवस्था गर्नुपर्छ। यो कारणले, जुन खालको अन्तर्राष्ट्रिय कारणले जुन क्षति भइरहेछ, त्यो क्षति पाएपछि त्यो क्षतिपूर्तिको मुख्य हिस्सेदार त्यहीका जनता हुनुपर्छ। उचित घाँस बाँस कपासको व्यवस्था हुनुपर्छ। अहिले भइरहेको र नदीबाट जुन आएर उनीहरूले हुने जुन खालको फाइदा थियो, त्यो फाइदा जुन नोक्सानीमा जान्छ, भोलि हुँदै जान्छ, त्यसको क्षतिपूर्ति उनीहरूले पाउनुपर्छ।
कति नदीमा आश्रित छन्, नदीमा आश्रित सँगसँगै जल, जमिन, जङ्गलसँग आश्रित छन् उनीहरू,
छन्
अझै पनि, त्योभन्दा बाहिर निस्कन सक्दैनन्, त्योभन्दा बाहिर जान पनि चाहँदैन, हामी जाँदैनौँ भन्ने अधिकार उनीहरूको पनि होला
छ त। नेपालले आइएलओको चाहिँ त्यो सन्धिमा चाहिँ नेपालले पनि हस्ताक्षरकर्ता हो, त्यसले गर्दाखेरि पनि आदिवासी नेपाल पक्ष राष्ट्र नै हो। त्यस कारणले नेपालले त्यो कुरालाई चाहिँ एकदम गम्भीरता साथ लिनुपर्छ। यो आवाज त अब ठाउँ ठाउँमा उठ्ने गरे पनि, तर के भने आदिवासीहरूको आफ्नो ठाउँमा बस्ने, आफ्नो ठाउँमा उनीहरूले लाइभलीहुड, उनीहरूको जीविकोपार्जन गर्ने र आफ्ना अधिकारहरू संरक्षण गर्न पाउने उनीहरूको अधिकार हो। त्यो वन नासिनु भएन, त्यो वन अझै बढ्नु पर्यो, होइन? त्यो पानी घट्न भएन, पानी उनीहरूले पाउनु, संरक्षण हुनु पर्यो, जलाधारहरूको उचित संरक्षण गर्नु पर्यो। सरकारले हिमालबाट ननिस्केका तर हिमालको काखबाट निस्केका नदीहरू पनि छन्। शारदी भनेर नदी हिउँबाटै निस्किया होइन, त बिचबाट निस्किया छ। त्यो सहायक नदीको पनि त जलाधार संरक्षण हुनु पर्यो नि त। त्यो जलाधार संरक्षण गर्नु त्यहाँको जनताको लागि फाइदाजनक हुने कुरा हो। त्यस कारण त्यस्तो ठाउँमा लगानी गर्नु पर्यो। हिमाल त सरकारले गर्न सकेन, अन्तर्राष्ट्रिय गुरु भयो। यहाँ त सरकारले गर्न सक्छ नि त, जहाँ प्रशस्त आदिवासी जनताहरू बस्छन्। हिमालको काखमा बस्ने जनताहरूलाई पनि त सरकारले गर्न सक्छ, यी सहायक नदीहरूको ट्रिब्युटरीहरूको संरक्षण गर्न सक्छ, वाटर सेड म्यानेजमेन्ट गर्न सक्छ, त्यहाँ प्लान्टेसनहरू गर्न सक्छ। पर्यो नि त। अब त सरकारले गर्नुभन्दा पनि जनतालाई मोबिलाइज गर्नु पर्यो, जनतालाई अनरसिप दिनु पर्यो कि, जनताले यो मेरो प्रपर्टी हो मैले संरक्षण गर्नुपर्छ होइन भनेर जनताले त्यो कुरा बुझ्यो भने जनतालाई बुझाउनु पर्यो, जनतालाई त्यो अधिकार दिनु पनि पर्यो, स्रोत पनि दिनु पर्यो उनीहरूलाई। स्रोतै नदिकन तिमीले मात्रै गर भने उनी आफ्नै जीवन सङ्घर्षमा छन्, कसरी चाहिँ यो सार्वजनिक सम्पत्ति जोगाउन सक्छन्? सक्दैन। सरकारले स्रोत लगानी गर्नु पर्यो ताकि चाहिँ आदिवासी जनताहरूको जीवन सुरक्षित होस्।
विकासका कामहरू पनि धमाधम भएका हामी देख्छौँ, यसो हेर्दाखेरि विकासका कामले हामीलाई कतै यो विनाशतिर त लगिरहेको छैन भन्ने चिन्ता बढाएको छ कि छैन?
एकदमै एकदमै तपाईँले एकदम सान्दर्भिक कुरा उठाउनु भयो।
मानव र मानव संस्कृतिलाई पनि अलिकति बिछुट्टी पार्ने खालको हो कि होइन, स्थानान्तरणको चिन्ता पनि बढाउने हो कि होइन भन्ने पनि छ।
अनि डरलाग्दो हिसाबले बढेको छ कि यो विकास चाहिन्छ, सब संसारले सबैले विकास गरिरहेछन्, हामी पनि यो अहिलेकै गरिबीको अवस्थामा सधैँ रहिरहन चाहँदा पनि चाहँदैनौँ। तर विकासको अर्थ चाहिँ विनाश होइन, प्रकृतिलाई सिद्ध्याएर हामीले गरेको विकास कुनै पनि दिगो हुँदैन। हामीलाई एकदमै सडकहरू बनाउनु आवश्यक छ, घरहरू बनाउनु आवश्यक, भवनहरू बनाउनु आवश्यक छ, ढुङ्गा गिटी बालुवा चाहिन्छ। नदी एउटा मुख्य स्रोत हो, हाम्रो पोखरा भएर बग्ने नदी सेती नदी एउटा चाहिँ त्यसको चाहिँ खनिजको पदार्थ हो। त्यो नदीलाई अहिले जुन हिसाबले शोषण गरिएको छ, दोहन गरिएको छ, यसरी गरियो भने त्यो नदी रहन्छ? देखेका छौँ त हामीले क्यासिङ पूर्व तलपट्टिको हालत के छ, महेन्द्र पुलका यसरी नै गएको होइन, पोखराको भू बनोट कस्तो छ भनेर देखिया छ। तपाईँ त्यो मानव सेवा आश्रम लिएर जानुहोस्, त्यहाँ नदी गइरहेको छ है, एकदमै तीव्र गतिमा बढ्दैछ, जुन हिसाबले दोहन भइरहेको छ। हामीले बनाएका पुलहरू, हामीले बनाउने भौतिक संरचनाहरू जम्मै भत्काउँदैछन्। मर्दी र सेतीको दोमानमा बनेको पुल पुरै धराशायी भएको छ, त्यो गाडी चल्दैन। पुरनचौर र घाचोक जोड्ने पुलको एउटा पट्टिको जीप गइसक्यो, त्यसैको मुनतिर घर डोजर लिएर तानिरहेछ, गिटी बालुवा निकालिरहेछ, अनि त्यसपछि नदीले तान्दैन, त्यो पुलहरू भत्किसक्यो। त्यस कारणले हामीले विकासको नाउँमा विनाश गरिरहेछौँ। त्यो नदीलाई संरक्षण गरेर त्यो नदीमा चेकड्याम हालेर त्यसपछि त्योभन्दा बढी प्राकृतिक रूपमा आएको पदार्थहरू निकालेर निकाल्यो भने हामीले बढी पनि लिन सक्छौँ। त्यो बालुवा त बगेर त कहाँ 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 इन्डिया पुग्छ, त्यो स्रोत हाम्रो स्रोत हामीले बगेर इन्डिया पुग्न दिएका छौँ।
यसले हाम्रो मानव संस्कार संस्कृति सबैलाई विचलनमा
एकदम विचलनमा पारेको छ नि। अहिले तपाईँ घाटहरू गएर हेर्नुभयो भने रामघाटको त मैले भन्नै पर्दैन, यहाँहरू दिनदिनै देखिरहनु भएको छ रामघाटको दुर्दशा। किन सिमपानीदेखि माथि हेर्दै जानु न, सरकारले नै पैसा लगानी गरेर बनाइदिया छ कतिपय घाटहरू, त्यो घाटहरू घाटको माथि नदी त 500 मिटर तल छ, अहिले 3-4 वर्षको बिचमा नदी त 500 मिटर तल छ, बस मान्छेहरू बस्ने पोल्ने ठाउँहरू बनाएको तिनीहरू भन्दा त कता कता तल लासै राख्न नसकिने हुन्छ, त्यस्तो अवस्थामा पुगिसकेको छ अहिले। भोलि त त्यहाँ त नदीमा लडेर राख्ने ठाउँै हुँदैन, नदी बगे आउँछ त्यहाँ।
अझै पनि मान्छेहरू आफ्नै थातलोमा बस्न चाहन्छन्, बसिरहेका छन्, उनीहरूको संरक्षण कसरी गर्ने?
उनीहरूको संरक्षण गर्ने भनेको उनीहरूको जीविकोपार्जन, अहिले उनीहरूको जल जमिन जङ्गल उनीहरूको स्रोत भनेर त्यही हो होइन,
उनीहरूको परिपूरणको लागि के गर्नुपर्छ? उनीहरूलाई सोधिनुपर्छ कि पर्दैन?
एकदमै
अनुमति लिनुपर्छ लिनु पर्दैन, सहमति गर्नुपर्छ कि गर्नु पर्दैन?
एकदमै गर्नुपर्छ। त्यो नगर्ने गर्दाले नै अहिले भइरहेका हाम्रा जति विकासका कामहरू हामीले गरिरहेका कामहरू छन् नि, त्यसमा जनसहभागित्व खालि जनसहभागिताको ढोल त फुकिन्छ, तर जनताको वास्तविक सहभागिता भएको देख्दिनँ मैले। जनतालाई सोध्दैनौँ नीति निर्माण कहाँ बसेर गर्छौँ, अनि त्यसपछि आएर प्रोजेक्ट गरेर एउटा ठेदार लगाउँछौँ, ठेदारले काम गर्छ, जनतालाई सोधिँदा पनि सोधिँदैन। खालि फर्मालिटिजको लागि इआइए गऱ्यौँ भन्छौँ, त्यो पनि इआइएको रिपोर्ट जनताले पढ्न पाउँदैन अनुसारले। जल जमिन जङ्गल त जनताको आफ्नो आदिवासीहरूको आफ्नो अधिकारको कुरा हो नि त, सरकारले खोज्छ भने जनताको भावनाहरूको पनि कदर हुनुपर्छ भन्ने हाम्रो माग हो।
यी जैविक कुराहरूमाथिको दोहनलाई न्यूनीकरण कसरी गर्ने?
पहिला संवेदनशीलता हुनु पर्यो, हाम्रो नीति निर्माण गर्ने र चाहिँ त्यसलाई व्यवस्थापन गर्ने मान्छेहरूमा त्यो संवेदनशीलता हुनु पर्यो। म एउटा पब्लिक कमनर भएको भए के गर्थेँ, त्यही ठाउँको मान्छे भएको भए, मैले जग्गा दिनुपर्ने मान्छे भएको भए, मैले मलाई कस्तो हुन्थ्यो होला होइन?
नै गाग्री बोकेर घैँटो बोकेर मूलको पानी लिन जाने आमा बुवा दाजुभाइ बाजे बाजेहरू हुनुहुन्छ, अहिले पानी डाइभर्ट नै गरिदियो भने त्यहाँको जमिन रिचार्ज हुन सक्दैन, रिचार्ज नभएपछि मूलमा पानी पनि जाँदैन झर्दैन, र 5-10 मिनटमा पानी लिन पाइन्थ्यो भनेपछि अब 1-1.5-2 घन्टा लाग्ने स्थिति पनि आउन सक्ला
कतिपय ठाउँमा। त्यो पनि पक्कै छ, विशेष गरेर सेती नदीकै कन्ट्याक्टमा जोड्छु जुनसँग म प्रत्यक्ष रूपले जोडिएको छु। अहिले सेती नदीमा एउटा नयाँ बिजुलीको आयोजनाको चर्चा चलिरहेछ, माछा पुस्ते गाउँपालिकाको वार्ड नम्बर 2 अहिले एउटा त्यसले चाहिँ बिजुली निकालेको छ त्यहाँ, त्यो पनि पाइप सिस्टमै ल्याएर गरे हो। त्यतिखेर त्यहाँको जनताले आवाज उठाउनु भएन, थाहा पाउनु भएन, अहिले बर भोग्दै हुनुहुन्छ। अब अहिले त्यो एउटा एउटा श्रेष्ठ इनर्जी सोल्युसन्स भन्नेले के गर्न लागेको रहेछ भने त्यो पानी त्यो बिजुलीबाट निकालेको पानी नदीमा बग्न नदिइकन त्यहीँबाट साइफनिङ गरेर पाइपमा हालेर 4.5 किलोमिटर तल चाहिँ मानव सेवा आश्रम जुन बाबियातारा भन्ने छ त्यहाँ नजिकै ल्याएर खसालेर 13 मेगावाट बिजुली निकाल्ने योजना पेस गरेर रहेछ लाइसेन्सको लागि विद्युत विभागमा. हाम्रो अभियानको तर्फबाट त्यो थाहा पाएर हामीहरूले गएर यो मोडालिटीमा हामी काम गर्न दिँदैनौँ. किनभने यहाँले भने जस्तै त्यो पानी जम्मै लैदिएपछि त लगभग 6 किलोमिटर त्यो नदी घुमेर आउँदाखेरि 6 किलोमिटर जमिन चाहिँ नदी चाहिँ पुरै सुक्खा हुन्छ, एक थोपा पानी बग्दैन. त्यसको मेजर ट्रिब्युटरी भनेको हजुरको चाहिँ मर्दी हो. मर्दीको पानी त हामीले पोखरा ल्याइसक्यौँ, सबै प्राणीलाई असर पर्छ. हामी चाहिँ त्यो क्षेत्रमा आश्रित चाहिँ लगभग कास्कीको पश्चिमपट्टिको भागको आधा जनसङ्ख्या भन्दा बढी जनसङ्ख्याले त्यो घाटहरू प्रयोग गर्छ, त्यो पानी प्रयोग गर्छ. त्यहाँ त्यत्रो वन जङ्गल छन्, चराचर छ, सबैले प्रयोग गर्ने पानी होइन त्यो. त्यहाँको माइक्रो क्लाइमेट, त्यो नदी बग्दा बन्ने माइक्रो क्लाइमेट त्यो सबै नष्ट हुँदैन. यो सबै सिद्ध्याएर हामीले हो राष्ट्रलाई चाहिएको छ बिजुली. बिजुली ल्याउने अरू पनि उपाय छन् नि त. सबै नदी सुकाएर मात्रै निकाल्नुपर्छ भन्ने छ, जलाशयमा आधारित गर्न सकिन्न. पानी पनि बगाएर घर निकाल, आधा पानी आधा बिजुली गर,
प्राणीलाई पनि
बचाऊ. गर्न सकिँदैन किनभने जलाशय बनाऊ. समरमा चाहिँ जलाशयको पानी टन्न भरिन्छ, विन्टरमा डिस्चार्ज गर, नदीको भेलोसिटी केही पनि हुँदैन. समरमा भर जलाशयबाट गर, त्यो पनि गर्न सकिन्छ. उपायहरू छन् नि त. पुरै तपाईँको चाहिँ जिरो गरेर अनि त्यो नदी पुरै तपाईँको 6 किलोमिटर नदी सुक्खा भयो भने के होला त्यसको हालत भन्नु त.
जलवायु परिवर्तनको असरको कुराकानी गरिरहँदाखेरि यसले हामीलाई प्रभाव पारेको कुराकानी जोडिरहँदाखेरि प्रकृति संस्कृति र मानव बीचको यो साइनो मजबुत हुनका लागि दुईवटा कुरा चाहिँ के चाहिन्छ?
एउटा त इच्छा शक्ति नै हो. स्रोत त हेर्नुहोस्, म त यहाँ मैले सुन्छु के अब हामीसँग स्रोत छैन, नगरपालिकासँग महानगरपालिकासँग पैसै छैन यत्रो ठुल्ठुलो प्रोजेक्ट गर्नलाई. त्यो चाहिँ कमिटमेन्ट नभएर हो. उपाय छ, सरकारले के गर्न सक्छ भने नगरपालिकाले पिपिपी होइन 3P मोडल त छँदैछ. नगरपालिकाले सर्टेन स्रोत ट्याओस्, एउटा प्राधिकरण गठन गरोस्, आफ्नो पनि फन्ड राखोस्, त्यसमा चाहिँ आफ्नो सेयर राखोस्, पब्लिकलाई पब्लिक खेती बालुवाको काम गर्नेहरूलाई ल तिमीहरू पनि इन्भेस्ट गर, तिमीहरूले पनि सेयर हाल, भोलि पनि तिमीहरूले उपयोग गर्ने हो, तिमीहरू पनि हाल भनेर उनीहरूलाई पनि हाल आउनुहोस्. त्यो क्षेत्रका जनतालाई ल तिमीहरूको स्रोत यसरी उ गर्ने हो, यसरी हामीले चेक ड्याम बनाउने हो, यहाँबाट हुन्छ, तिमीहरू पनि पैसा हाल भनौँ. त्यही क्षेत्रका जनतालाई त्यो चाहिँ सेयर दिनुदिउँ, पैसा उठ्दैन. बिजुली बनाउनलाई जनताले पैसा हाल्ने, भोलि गिटी बालुवाको लागि पनि पैसा हाल्दैन जनताले, हाल्छ. दृढ इच्छा शक्ति र कमिटमेन्ट के, इच्छा शक्ति एउटा कुरा र म यो देशप्रति, यो प्रति, यो नदीप्रति, यो सभ्यताप्रति म प्रतिबद्ध छु, गर्छु भन्ने खालको इच्छा शक्ति प्लस चाहिँ एउटा लगनशीलता भनौँ न भयो भने यी सबै कुराहरू सम्भव छन्,
जसले गर्दा हाम्रो प्रकृति पनि
बच्छ,
संस्कृति
पनि बच्छ, लाइभलीहुड पनि बच्छ, जनताले पनि पैसा पनि कमाउँछ. उहाँहरू दृढ हुनुभयो भने यो नदी बचाउन सकिन्छ, यो वातावरण बचाउन सकिन्छ, अनि जनताको जीवनस्तर पनि सुधार्न सकिन्छ जस्तो लाग्छ मलाई चाहिँ.
हस् सर, कार्यक्रममा समय दिनुभयो, धेरै धेरै धन्यवाद चाहिँ.
हस् धन्यवाद, मलाई पनि आफ्नो विचारहरू राख्न दिनुभयो, धन्यवाद.
लौ रातोपत्ती बोल्यो त, प्राविधिक मित्र अर्मिनले सङ्केत गरिसक्नुभयो. हो, कार्यक्रम साइनोमा आजका लागि प्रस्तुति यति नै. अर्को साता शनिबार पुनः यही समयमा फेरि भेटौँला. कार्यक्रम कस्तो लाग्यो कृपया आफ्ना सल्लाह सुझावहरू रेडियो अन्नपूर्ण 93.4 MHz पोखरा र रेडियो मर्साङदी 95 MHz लम्जुङलाई दिनुहोला. कार्यक्रमका लागि समय दिनुहुने सेती नदी संरक्षण अभियानका अभियन्ता अध्यक्ष हेमराज पौडेल, नेफिन टिम लगायत साइनो परिवारलाई धेरै धेरै धन्यवाद. म अर्जु विष्ट सल्यानी ओझेल पर्छु. घर बाहिर निस्कदै हुनुहुन्छ भने चुलोको आगो निभेको छ छैन ख्याल गर्नुहोला र झ्याल ढोका राम्ररी बन्द गरेर निस्किनुहोला. नमस्कार. कार्यक्रम साइनो आइसआईको आर्थिक सहयोगमा र नेफिन वाईएईको सहकार्यमा तयार पारिएको हो. I'll be happy to see you.